नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै आएका छौं। हामी आज समरलभको सातौं श्रृङ्खला लिएर आएका छौं। छैठौं श्रृङ्खलासम्म हामीले सुन्यौं अतीत र सायाबीच फेरि भेट भएको छ। साया नर्वेबाट धनगढी आइपुगेकी छिन्। अतीत दिल्ली पुगेर सायालाई सँगै लिएर आएको छ। उनीहरू बिहा गर्ने तयारीमा छन्। अब के हुन्छ सुनौ समरलभको सातौं श्रृङ्खला पृष्ठ 142। भोलिपल्ट अफिसमा उपस्थिति जनाएर भागिहाले। निस्किने बेला रामप्रीत भेटियो। मलाई लाग्यो ऊ मसित उद्देश्यपूर्वक भेटिन चाहन्छ। म निस्कने बेला पराग चपाउँदै उसले भन्यो, कता हो सर? उसलाई थाहा थियो म कता जाँदैछु, तै पनि सोध्यो। मैले उसको कानीनेर मुख लगेर भने, गोप्य है। मलाई कुनै कोणबाट पनि लागेको थिएन कि मेरा सब कुरा उसले गोप्य राखिरहेको छ। तैपनि उसलाई मात्र भनेको चाहिँ पारिदिएर उसको आत्मीय भनिदिएको थिएँ। मेरो साउतीको प्रत्युत्तरमा उसले पनि साउतीमै भन्यो, हल्ला गरेको छैन सर। होटलमा खानासाना खाइवरी किरण र म गयौँ नगरपालिकाको अफिस सबै कुरा बुझ्न। नगरपालिकाको अफिसभन्दा अलि ओर कृष्ण मन्दिर रहेछ, बिहा यहीँ गर्नुपर्छ मैले किरणलाई भने। उसले प्रतिक्रिया दिएन। त्यहाँबाट नगरपालिकाको अफिसमा पुगेर पञ्चाधिकारीलाई भेट्यौँ। सर, बिहा दर्ता गराउनु पर्ने, मैले भने। के गर्नुपर्छ? नागरिकता ल्याएछ? उसले सोध्यो। छ छ, मैले हतपत्त गोजीबाट नागरिकता झिक्न खोज्दै भने। त्यो दिन सक्दै उसले सोधिहाल्यो, अनि कन्या खोइ त? छैन, हडबडमा बस छैन मात्र भन्न सकेछु। कन्या बिना कसरी सम्भव हुन्छ बिहा? अलिक ठाडो बोलीमा उसले भन्यो, अनि किरणतिर हेर्दै भन्यो, अनि उहाँको कि केटाकेटा बिहा गर्न लाग्नुभयो? त्यस्तो हुन्न नि यहाँ। वरपर उपस्थित तीन चारजना मान्छे उसको यो कुरा सुनेर मरिमरि हाँस्न लागे। हामी पनि हाँस्न थाल्यौँ। मैले तुरन्त केही नसोची भनिहालेँ, होइन सर, अहिले बुझ्न मात्र आएको, कन्यालाई ल्याउँछु। ए, उसले भन्यो, अनि मैले दिएको नागरिकता हेऱ्यो, सायाको नागरिकता नचाहिने रहेछ। मैले दिएको दुईवटा नागरिकतामध्ये कन्याको नागरिकता उसले फिर्ता गर्यो। अनि मेरो नागरिकता हेर्ने बित्तिकै भनिहाल्यो, यो त मोरङको नागरिकता हो नि, यहाँबाट कहाँ हुन्छ बिहे दर्ता? लौ खत्तम, मोरङ नै जानुपर्छ ऊ भनिरहेको थियो। केही गरे पनि मिल्दैन? किरणले सोध्यो। कहाँ मिल्छ भाइ? उसले भन्यो, यहाँको नागरिकता भए पो हुन्छ त। मलाई दिक्क लाग्यो। यही देशको नागरिक भएर पनि एउटा जिल्ला र अर्को जिल्ला, आफ्नो देशमा जहाँ बिहे दर्ता गरे पनि पाउनुपर्ने होइन र? खैर, सरकारी काम होला भित्री कुरा केही। प्रन्थनिधि बाहिर निस्क्यौँ। किरणले भन्यो, अलिअलि खुवाएर हुन्छ कि म सोधौँ? म केही बोलिनँ। किरण भित्रतिर लाग्यो र केही बेरमै फर्किहाल्यो पनि, नहुने नै रहेछ, उसले भन्यो। बाटोमा हिँड्दा मलाई केही बोल्नै मन लागेन। रिक्सामा चढुन्जेल पनि म केही बोलिनँ। किरणले नै भन्यो, मन्दिरमा मात्र गरे भइहाल्यो नि त, दर्ता किन गरिराख्नु पर्यो? पहिला म पनि यही सोच्थेँ, मैले भने, तर पछि सायले उसको थ्रुबाट नर्वेतिर जान मिल्छ जस्तो कुरा गरी, त्यही भएर। किरण केही बोलेन। केही छिनमा हामी चढेको रिक्सा साथी होटेल अगाडि रोकिसकेको थियो। आइतबारको छुट्टी खेरेकै जस्तो भयो। बिदा मागेर आइसकेपछि फेरि अफिसमा गएर मुख देखाउन मन लागेन। सबैले अर्को दिन मन्दिरमा बिहा गर्ने भनेर सल्लाह दिएका थिए। मन्दिरमा बिहा गरे पनि मैले के सोचेको थिएँ भने, साथीहरूलाई बिदा दिइसकेपछि सायालाई विराटनगर लगेर भए पनि बिहा दर्ताको काम गर्ने। त्यस दिन केही काम नभएपछि केटीहरू फिल्म हेर्न जाउँ भन्न लागे। यसै होटलमा उगेर बस्नुभन्दा मलाई पनि त्यही उचित लाग्यो। तर बजारमा चलेको हिन्दी फिल्म उनीहरूले जम्मै हेरिसकेको बताए, अनि अन्त्यमा एउटा नेपाली फिल्म हेर्ने कुरामा सहमति जनाए। बाह्रदेखि तिनको सो हेर्ने गरी हलमा बसियो। तर फिल्म हेरिसक्नु थिएन। सबैजना हलमा फिल्म हेर्दै गर्दा खितितिति हाँसिरहेका थिए। कुनै पनि संवाद सहज थिएन। अभिनय नौटङ्की जस्तै थियो। अझ सबभन्दा कमेडी के भने, उमेरले हजुरआमा हुने बेला भइसकेकी नायिका कलेज गर्लको रोल खेलिरहेकी थिए। सबैले मनोरञ्जन त पाए, तर नाङ्गो मान्छे हेरेर पाएको मनोरञ्जन जस्तै थियो त्यो। हलबाट निस्केपछि तिनैजना केटी ब्युटी पार्लर पसे। किरणरममा बजारतिरै भौतारी रह्यौँ। बिहा गर्न सपिङ पनि गर्नुपर्छ भन्ने कुराको चेतना सिनेमा हेरिसकेपछि आयो। त्यो पनि सिनेमामा एउटा बिहाको दृश्य भएर, नभए भोलिपल्टलाई शास्ति हुन्थ्यो। बेल्स काफेमा खाजा खाँदै गर्दा के किन्ने भनेर प्लान बन्यो। पानी परिरहेको थियो, बाहिर फेरि निस्कने माहौल थिएन। रेस्टुरेन्टमै कफी खाँदै बसिरह्यौँ। फेरि पानी कसरी पर्थ्यो भने एक्कासी वात्तै आउँथ्यो अनि सडक पुरै जलमग्न बनाएर छाड्थ्यो। बेलुकी पख केही बेर अगाडि बनाइएको लिस्ट लिँदै डुल्दै गयौँ। लिस्ट यति लामो बनेछ कि एउटा पाना पुरै भरिएको। एउटा लाइनमा सिन्दुर, पोते, टिका, चुरा आदि थिए अनि सारी, चोलो, पेटिकोट, ब्लाउज अर्को लाइनमा। सायरमा सँगै बसेका थियौँ। हामी दुवै लिस्ट हेरिरहेका थियौँ। लिस्ट पढिसकेपछि उसले भने, अनि ब्लाउज सिलाउन भोलिसम्म सम्भव होला र? अलिकति बढी पैसा दिए गरिदिइहाल्छन् नि, प्रतीक्षाले भने। नभए मेरो लाउलिस् नि, अनुले थपिए। तिमीहरूकै बिहेलाई भनेर सारी चोलो बोकेर ल्याएकी छु। सपिङ दह्रो भयो। रातै परुन्जेलसम्म धनगढी बजार डुलिरह्यौँ। सायालाई सारी मैले छानिदिएँ। कलेजी थियो, मसिनो फुलबुट्टा पनि थियो। सारीले मात्र पुगेन, दुईवटा 1500 गोटाका कुर्ता पनि किनाए अनि ब्लाउज पनि 1.5-2 घन्टामा सिलाइदिएर फिर्ता आयो। अरू खुद्रा कुरा केटीहरू मात्र गएर किने। अरू बेला सँगसँगै डुलिरहेको भए पनि त्यति बेला केटीहरूले हामीलाई सँगै नआउन भने। किरण र म होटलमा बस्यौँ। चिया पिउँदै गर्दा उसले सोधेको थियो, कस्तो लागिरहेछ? एकदमै अजीब, मैले भने। केटाकेटी बेलामा यसैगरी बिहा गरी खेलिन्थ्यो, धेरै त त्यस्तै लागिरहेको छ। ऊ मुसुक्क हाँस्यो मात्र। मैले नै फेरि भने, तर यो त्यो बेला खेलिएको खेल जस्तै नहोस्। दुवैजना म्याच्योर छौ, त्यस्तो कसरी होला र? उसले भन्यो। दुवै परिवारको अनुमति छैन, केही खुन्न हुँदै मैले भने। डर त्यति मात्र हो, मातापिताको आशीर्वाद बिना यो सब अधुरो छ किरण। ऊ केही बोलेन। नर्वेदेखि साया बिहा गर्ने भनेर आउनु, काठमाडौँदेखि साथीहरू धनगढीसम्म आउनु, यो सब परिवेश धेरै नै रमाइलो लागिरहे पनि मन शान्त र ढुक्क थिएन। कता कता के नपुगे झैँ केही मिसिङ थियो। राति सबैजना होटलको हाम्रै रुममा बसिरहेका थियौँ। केटीहरू डङरङ्गै खाटमा पल्टेका थिए। त्यति परिश्रम केही गरिया होइन, तर सबै दिनैभरि भारी बोकेर लखतरान परे झैँ स्वाङ गरिरहेका थिए। सबैजनाको सहमतिमा चिया अर्डर गऱ्यौँ। चिया पिउँदै गर्दा अनुले सायालाई भने, त्यो पार्लरको बिल देखा न अतीतलाई। भइगयो नि, छोड दे, सायाले भने। मलाई लागिरहेको थियो यिनीहरू ब्युटी पार्लरको बिलको पैसा पनि तिराउने भए। सायाले त्यो बिल पटक्कै दिनै नमानेपछि अनुले नै सायाको ह्यान्डब्याग थुतेर बिल निकालेर मलाई दिए। साया झन् मस्किरहेकी थिए। बिल पढेर म हाँसेँ, केही रोमाञ्चित पनि भएँ। बिल सायाको नाउँमा थियो, तर नाउँ पछाडि मेरो थर थियो, शर्मा। किरणलाई देखाएँ, ऊ पनि हाँस्यो। त्यो दिन कुनै सेलिब्रेसन भएन, तर भोलिपल्ट सेलिब्रेसन नगरिन छोड्ने उनीहरूले बताए। भोलिपल्ट बिहाको दिन सोमबार अफिसमा हाजिर गरी मधुसूदनसँग अनुमति मागेर निस्केँ। रामप्रीत भेटिएला भन्ने त्रास थियो, तर त्यस दिन ऊ भेटिएन। सायद भेटिन चाहेन होला, नत्र यी आजकलका दिनहरूमा नजाने कहाँ कहाँबाट ऊ मुसो झैँ लुसुक्क लुसुक्क मेरै छेउबाट ओरदोर गरिरहेको हुन्थ्यो। यसोभन्दा सबभन्दा उपयुक्त होला कि आजकल ऊ रिसेप्सनिस्टभन्दा बढ्दा भेटिने देखिने भएको थियो। रामप्रीत नभेटिए पनि फर्कने बेला रिसेप्सनिस्ट सुस्मिताको लजाउँदै गरेको अनुहार भने स्पष्ट देखेँ। रुममा गएर लुगा फेरे। सायाको कन्भोकेसन पार्टीको दिन लगाएको सुट लगाए। उठ्ने बित्तिकै चिया पिएर सैलुनमा गई दाढी काट्न भ्याइसकेको थिएँ। उता केटीहरू पनि तयार हुँदै थिए। म तयार भइसकेपछि हरेक 15 मिनटको अन्तरमा 4-5 पल्ट गएर उनीहरूको ढोका टकटकाउँदा पनि एकछिन है भन्थे। कति तयार हुनुपर्छ केटीहरूलाई। तयार भइसकेपछिको आधा घन्टा पनि उनीहरूलाई तयारै हुन लाग्छ। कति तयार हुन्छौ? एकपल्ट त ढोका टकटकाउँदै गर्दा किरणले भन्यो, बिहा त आजको पो, भोलिको भन्ठान्यो कि क्या हो? किरणले यसो भन्नु र उनीहरूले ढोका खोल्नु एकैचोटि परिदियो। प्रतीक्षाको किरणको भर्खरै ब्रायल क्रिम लगाएर कोरेको कपाल बोत्ल्याएर बिगारी दिए। किरण फेरि कपाल कोर्न रुममा गयो। केटीहरू सबै निस्किए, सब एक से एक, अनुहारभरि के हो पोतेका। आँखामुनतिर पनि निलो कलर थियो, गाला रातो थियो, शरीर पनि पुरै मगमग। तिनैजना सारीमा थिए। प्रतीक्षाले निरो सारी लगाएकी थिए, अनुले पहेँलो। तिनैजनालाई देख्न साथ मैले भने, बेहुली साया कि तिमीहरू? दुवैजना हाँसे। हामी पनि उम्मेदवार त हौ नि, प्रतीक्षाले भने। तिमीहरू जस्ता उम्मेदवारलाई त कसैले पनि घाँस नहालुन्। किरणले प्रतीक्षासँग रिस पोख्दै भन्यो, घाँस किन हाल्नु पर्यो, हामी त नन भेज पर्यौँ। प्रतीक्षाले भने। किरणले कुनै जवाफ दिएन। ढिलो भइसकेको थियो, सबैजना होटलबाट निस्क्यौँ। निस्कँदै गर्दा किरणले सायाको सम्पूर्ण पहिरन निहाल्दै भन्यो, एउटा घुम्टो पनि भइदिया भए पुरै बेहुली देखिने रहेछ। साय मुसुक्क हाँसी। हामी सबैको पहिरन देखेर हामीलाई देख्ने मान्छेहरू कम्तीमा यति सोच्दा हुन् कि हामी बिहा गर्न होइन, बिहा हेर्न गइरहेका छौँ। किरणलाई मैले दुईवटा रिक्सा खोजेर ल्यायौँ। रिक्सामा चढ्ने बेलामा किरणले भन्यो, एउटामा जन्ती, अर्कोमा बेहुलीपट्टिका चढ्ने। सबैजना हाँस्यौँ। एउटामा किरण र म, अर्कोमा तिनजना केटी। रिक्सा चढिसकेपछि अनुले भने, बेहुलाको रिक्सा अलिक सिँगार्न पाएको भए हुन्थ्यो। फेरि हाँसोको फोहरा। कृष्ण मन्दिर पुगिसकेपछि किरण र दुईटी केटी पण्डित खोज्नतर्फ लागे। साया र मैले अलिक फुर्सद पाएका थियौँ। हामी बाहिरपट्टि नै बसिरह्यौँ। मनभरि अनेक तरहका ककटेल विचार सर्वलाइरहेका थिए। कस्तो फिल भइरहेछ तिमीलाई? मैले सायालाई सोधेँ। नर्भस, उसले मुसुक्क हाँस्दै भने। उसले रगत चुइएला चाहिँ जस्तो रातो रङको लिपस्टिक लगाएकी थिए। ऊ साँच्चै दुब्लाएकी हो कि सारीमा दुब्ली देखिएको हो, मैले त्यति मेलो पाइनँ। एकैछिनमा ती अघि मन्दिरभित्र गएका तिनैजना पण्डित पाइएन भन्दै निस्किए। एकछिन खैला बेला मचियो, कहाँ कुन मन्दिर जाने? मलाई धनगढीको कुनै पनि मन्दिरबारे जानकारी थिएन। एउटा उपाय थियो, रामप्रीतलाई फोन गरेर सोध्ने, तर त्योभन्दा त बरु रिक्सावालालाई नै सोध्नु उचित ठाने। काम टन्टलापुर थियो, सबैको शरीर पसिनाले भिजेको थियो। लौ के गर्ने, यो छिटो गराउन भन्दै केटीहरू कराउन थालिसकेका थिए। तिनीहरूको बिजोग देखेर ठ्याक्कै पछाडिपट्टि रहेको रेस्टुरेन्टमा लगेर चिसो खुवाइदिए। एकछिनलाई उनीहरूको मुख टालियो। किरण र म बाहिर निस्केर बुझ्न लाग्यौँ। एउटा रिक्सावालले आफूलाई धनगढीको सबै मन्दिर थाहा भएको बताएर कहीँ न कहीँ पण्डित पनि पाइने आश्वासन दिलायो, तर दुईवटा रिक्सामा तीनवटा मन्दिर डोलिसक्दा पनि पण्डित पाइएन। अन्तिममा पशुपति चोक भन्ने ठाउँको शिव मन्दिर पुगिसकेपछि एउटा पण्डित फेला पर्यो। सर्टकट बिहा है पण्डितजी, सबै कुरा मिलेपछि मैले भने, जस्तो भन्नुहुन्छ त्यस्तै गरिदिउँला। पण्डितले खुसी हुँदै भने। हाम्रो बिहा आरम्भ भयो। पण्डित केही मन्त्री पढ्न लागे। प्रतीक्षाहरू फोटो खिच्नमा व्यस्त भए। मन्दिरमा दर्शन गर्न आउनेहरू हामीलाई अनौठो पाराले हेरिरहेका थिए। तिनीहरूले त्यसरी हामीतिर नहेरिदिएको भए हुन्थ्यो जस्तो भइरहेको थियो लाजले मलाई। यसै मुख छोप्नु चाहिँ कतै लुक्नु चाहिँ लागिरहेको थियो, तर के गर्नु, मन्दिर सार्वजनिक थियो, जो पनि आउन सक्थ्यो, जसले पनि हामीलाई हेर्न सक्थ्यो। औँठी लगाइदिएँ, सिन्दुर लगाइदिएँ, पोते लगाइदिएँ, सायालाई पत्नी बनाए। वास्तवमै ऊ साया साक्य शर्मा भएकी थिए। मैले यही कुरा उसको कानमा खुसुक्क भने, तिमी आजबाट साया शर्मा भयो। ऊ सक्दो हाँसी, जम्बै दाँत देखाएर, ऊ प्रफुल्ल देखिन्थी। गुहारमा कतै चिन्ताको सानो धर्सोसम्म देखिन, कमसेकम त्यस क्षण। लो बिहा सकियो। दस मिनटमै पण्डितले सबै कार्य सकिएको घोषणा गरे। मैले पण्डितको हातमा 500 नोट थमाइदिएँ। धेरै नै खुसी थिए पण्डित पनि। पैसा गोजीमा हाल्दै भने, अब फोटोसोटो खिच्नुहोस्। फोटो सेसन सुरु भयो। हामी सबैले एकअर्कासँग फोटो खिच्यौँ। पण्डितसँग पनि 4-5 फोटो खिच्यौँ। फोटो खिचेर केटी थाकेका थिएनन्। फोटो खिच्दा चाहिँ तिनीहरूलाई गर्मी पनि हुँदो रहेनछ। मैले किरणलाई भने, फोटो खिच्नलाई त बिहान 3-4 घन्टा लगाएर मेकअप गरेका यिनीहरूले। किरणले भन्यो, मलाई उसको कुरा आंशिक ठिक लाग्यो, आंशिक यस अर्थमा कि बाँकी चाहिँ उसले प्रतीक्षाले बिहान उसको कपाल बिगारिदिएकोमा रिस पोखिरहेको चाहिँ आभास मिल्थ्यो। ए केटी हो, गर्मी भएन? एकपल्ट त उनीहरूलाई यसो भनेर बोलाएँ पनि। क्या यार, प्रतीक्षाले भने, तिम्रो बिहाको दिन हामीले फोटो खिच्न पनि नपाउनु? म चुप लागेँ। किरणले नै भने मेरो सट्टामा, बेहुलीपट्टिबाट आएका अरे, गोडदुवा दिनु छैन, फोकटमा खाएका छन्, फोटो खिचेका छन्। तर उसले यो फोकटमा खाएका छन् भन्ने कुरा गरेको मलाई त्यति मन परेन। निन्तालुहरू हुन् आखिर सबै। त्यस्तै कुरा गर्ने हो भने त फोकटमा ऊ पनि खाइरहेको थियो नि। उसले कुरा भने पनि, तर प्रतिक्रियामा जिस्किँदै भन्यो, म बेहुलापट्टिको हो र, म त बेहुलापट्टिको जन्ती पो। फोटो खिचिसकेपछि हामी होटलतिर लाग्यौँ। फर्कँदा 3 रिक्सा चाहियो। सबैजनाले साया र म एउटै रिक्सामा बस्नुपर्ने राय व्यक्त गरे। अनि अर्को रिक्सामा प्रतीक्षा रहनु, बिचरा किरण एक्लै पर्यो तेस्रो रिक्सामा। एकचोटि त मैले उनीहरूलाई भने पनि, किरणलाई पनि तिमीहरूको रिक्सामा ठाउँ दियो न, बिचरा एक्लै पर्यो। पर्या छैन, प्रतीक्षाले भने, एक त केटा मान्छे, त्यहाँमाथि मोटे, अनि अर्को कुरा आज बिहानैदेखि मसित न्यू खोजिरहेको मान्छे। म मोटे कि आफू मोटिए हिपो, किरणले भन्यो। अनि बिहान पहिला म सक्ने हुँ कि आफू, नकरा न हिपो, सायाले यसो भनिसकेपछि जिब्रो टोकी। मेरो बिहाको दिन के झगडा गरिरहन्छौ भने। प्रतीक्षा सायातर्फ आँखा तरिरहेकी थिए, तर उसको एउटा बानी राम्रो थियो। ऊ धेरै बेर रिसाउँथेन। रिस मरिसकेपछि हाम्रोभन्दा अघि गइरहेको उसको रिक्साबाट पछाडि फर्केर दुई चार स्न्याप हानिहाली। होटलमा पुगिसकेपछि पनि फोटो खिच्न पुगिसकेको थिएन उनीहरूलाई। बगैँचादेखि रिसेप्सनसम्म खिचे, करिडोरदेखि रुमसम्म खिचे। कसैले आपत्ति नजनाउने हो भने टोयलेट पनि छोड्दैन थिए कि फोटो खिच्न। क्यामेरा प्रतीक्षाको थियो। फोटो नपाइएला भन्ने भयले झगडा परिरहेको अवस्थामा प्रतीक्षालाई किरणले भन्यो, फोटो फेसबुकमा अपलोड गरेर ट्याग गरिदेऊ है। ए, झुकिएर पनि त्यो काम नगर्नु है, सायाले भने, हामीलाई फसाउने विचार छ र। सायाले यसो भनिसकेपछि म पनि एकपल्ट जससँग भएँ। हुन त मेरो घरकाले करिबरि थाहा पाइसकेका थिए मेरो विवाहको कुरा। म कमसेकम के कुरामा पक्का थिएँ भने, अहिले जे जस्तो भए पनि पछि बुबा आमालाई कन्भिन्स गर्न समर्थ हुनेछु। तर सायाको परिवारले हाम्रो विवाह किमार्थ स्वीकार्ने थिएन। ऊ बेला बेला भन्ने गर्थे, मसित दुईवटा मात्र अप्सन छ, कि घर परिवार कि तिमी। र म भन्न सक्थेँ, उसले मलाई अँगालेकी थिए घर परिवार त्यागेर। लौ खत्तम, प्रतीक्षाले भने, यो त रातभरि करायो दक्षिणा राय भइहाल्यो नि। किरण हाँस्दै सम्पूर्ण दाँत देखाएर हाँस्यो। प्रतीक्षाको लग्जरियस आकाङ्क्षा सफल भएकोमा हुनुपर्छ। हाँस्न पुगिसकेपछि प्रतीक्षालाई भन्यो, हुन त फेसबुकमा अपलोड गर्नकै लागि फोटो खिच्नेहरूको हकमा त खत्तमै भइहाल्यो नि। त्यस्तो केही होइन है, प्रतीक्षाले आफ्ना उप लागेको आरोपको प्रतिरक्षा गरी अनि सायातर्फ हेर्दै भने, अनि यो कुरा सार्वजनिक भएपछि त पाइन्छ होला नि, कि कहिले सार्वजनिक नगर्ने विचार छ। साया एकछिन चुप लागि, केही सोचे चाहिँ गरेर भने, पाइन्छ तर टाइम लाग्छ। त्यस दिन साँझ सेलिब्रेसन भयो। हामी साथी होटलको रेस्टुरेन्टको बाहिरपट्टि नै चेयर र टेबल लगाउन लगाएर बसेका थियौँ। पानी पर्ला जस्तो गरेर हावा भने निकै कसिएर चलिरहेको थियो। त्यहाँबाट देख्न सक्ने रुख बिरुवाका पात सबै नै हल्लिरहेका थिए। दिनभरि यही ठाउँमा त्यसरी गर्मी भएको हो र भन्ने कुरा पत्याउन गाह्रो थियो। निकै नै शीतल थियो मौसम। यत्तिकै रहिरहोस् भनेर मनमनै भनिरहेको थिएँ म, अर्थात् पानी चाहिँ नपरिदियो हुन्थ्यो भन्ने कामना गरिरहेको थिएँ। रेस्टुरेन्टमा पनि त्यस दिन त्यति भिड थिएन, पिउने माहौल सुरु भइहाल्यो। यसरी खुलेआम पिउने हो र, मैले केटीहरूतर्फ हेर्दै प्रश्न गरेँ। खासमा हामी केटाहरूलाई त के थियो र, तर केटी मान्छेले खुलिआम पिउनु समाजमा अलि भिन्न नियतिले हेरिने भएकोले उनीहरूको फेभरमा मैले यो कुरा गरेको थिएँ। के हुन्छ र, प्रतीक्षाले नै भने, यहाँ हामीलाई कसले चिन्छ र। कुरा त ठिकै हो, म त्यहाँ नयाँ भएकाले कसैले चिन्दैन थिए। यो हुन सक्थ्यो कि यदि त्यस दिन त्यहाँ देखेको मान्छे फेरि पनि मसित धनगढीमै भेट भएको खण्डमा तपाईँलाई मैले कहीँ देखेको भन्न सक्थ्यो। तर प्रतीक्षाहरू यस ठाउँमा जीवनमै पहिलोपल्ट आइरहेका थिए, कसले चिन्थ्यो र। झन् त्यस दिनको हाम्रो सेलिब्रेसन अन्तिम थियो, अर्थात् भोलिपल्ट सबैजना काठमाडौँको लागि प्रस्थान गर्दै थिए। बिहा सकिहाल्यो, अब काम नै के रहेर, उनीहरूको तर्क थियो। आज बौलाउने गरी पिउँछु, प्रतीक्षा मैले आफ्नो गिलासमा वाइन हाल्ने क्रममा यसो भन्दै थिएँ। योभन्दा कति बौलाउँछौ, किरणले मौका पाएको बेला किन छोड्थ्यो र। तेरो के खाछु र, तिमीबाट तमा उत्री एकैपल्ट ऊ। उसलाई त्यस दिन निकै लागेको थियो, आँखा राता राता थिए, स्थिति अलिक असहज हुन लाग्यो कि जस्तो लाग्यो। दुवैजनालाई मिल्ने गरी भने, तिमीहरू कति झगडा गर्छौ यार, भेट भयो कि कुकुर बिराला जस्ता। प्रतीक्षा हाँस्न लागि, सबैजना उसैलाई हेर्न लाग्यौँ। किरण पनि चुपचाप बसिरहेको थियो, अर्थात् प्रतिरक्षामा उत्रिहाल्ला जस्तो थिएन। एकछिनमा प्रतीक्षाले नै भने, झगडा किन गर्छु म किरणसित, थाहा छ। कोही केही बोलिरहेको थिएन, सब चुपचाप उसको अनुहारमा फोकस गरिरहेका थियौँ। किरण पनि आँखै नजिम्काइ उसैलाई हेरिरहेको थियो, उसले के भन्न आँटेकी हो भनेर सबैलाई उत्सुकता थियो। के ट्वाल्ल हेरे सबले मलाई त्यसरी, उसले भने, आई लभ हिम यार। सबैजना स्तब्ध, अनि त्यहाँ उपस्थित सबै हामी किरणतिर सेलिब्रेटीलाई चाहिँ आँखा च्याती च्याती हेर्न लाग्यौँ। ऊ के गर्ने के बोल्ने एकदमै अन्ड्योलमा देखिन्थ्यो। हातले आफ्नो अघिल्तिरको रित्तो कप खेलाइरहेको थियो, अनि मुख पनि घरि खोल्दै बन्द गर्दै थियो। केही बोल्न खोजे चाहिँ उसको हावभाव हेर्दा फिस्छ हाँस्न लागेको थियो। पिएको बेलाको कुरा मात्र हो कि सिरियसली हो, सायाले सोधी। नपत्याए अनुलाई सोध्न, अनुलाई समेत जानकारी हुनुले यो कुरो सिरियस रहेछ भनेर बुझ्यौँ। अब सबैले अनौठो मान्दै हेर्ने पालो थियो अनुलाई, सेलिब्रिटी नम्बर दुई। उसले इशाराले नै हो भन्ने भाव देखाइदिए। अब प्रपोजल एक्सेप्ट कि रिजेक्ट? किरणलाई मैले सोधेँ। बिचरो केटी जस्तो अप्ठ्यारो मानिरहेको थियो, बोल्नै सकिरहेको थिएन। उति बेला टियुमा सब केटीलाई लाइन मारिरहेको किरण, यसरी केटीभन्दा पनि गए गुज्रेको पाराले सङ्कोच मानिरहेको दृश्य कमसेकम मलाई अपत्यारी लागिरहेको थियो। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समरलभको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। साया र अनुको विशेष ध्यानकर्षण आफूतिर गर्दै भने, यिनीहरूलाई एकछिन एकान्त पद दिउँ। किरणलाई मैले तानेर अलिक पर पुर्याइदिएँ। प्रतीक्षा आफै उठेर लर्खराउँदै गई। हामी बाँकी तीनजना त्यही टेबलमा बसिरह्यौँ। साया त्यस विषयको कुरा आफूलाई नभनेकोमा अनुसित चित्त दुखाउँदै थिए। त्यसैलाई त नभन्नु भनेकी थिए। अनुले रहस्य खोली। आज धेरै लागेर उसैले यसरी भन्ली भन्ने मलाई लागेको थिएन। 15 मिनटमा ती दुवैजना एकान्त सकेर आए। किसिङ सिन नै दिएर आयो कि क्या हो? सिधै यसो भन्थे। मलाई पनि लागेको थियो, टाउको घुम्न थालिसकेको थियो, उल्टी गर्न मात्र बाँकी थियो। सायाले एकपल्ट पुलुक्क मलाई हेरी अनि उनीहरूतर्फ हेर्दै जिस्काउने पाराले सोधी, अनि प्रपोजल एक्सेप्टेड कि रिजेक्टेड? प्रतीक्षा नै अघि सरेर भन्न लागि, मेरो प्रपोजल कसैले रिजेक्ट गरेर त्यसको खैर हुन्छ? उसै त रक्सीले रातो बनाएको उसको अनुहार थप रातो बनाउँदै आएकी थिए। हिप्पोको अघिल्तिर घुँडा टेक्रै छाडी छैन? मैले किरणलाई भने। मेरो यो जोकमा प्रतीक्षा बाहेक सबैजना बेसरी हाँस्न लागे। सबैजना जोडी जोडी। अब म पो पुरै कार्टुन भए हुने भए त। यत्रो बेरसम्म आफ्नै सिटमा मूर्तिवाद बसिरहेकी अनुले भने। अघिदेखि भमिट जबरजस्ती रोकेर बसिरहेको म अब उठेर एउटा कुनामा गएर खाएको जति सबै निकाल्न लागे। साला रक्सी भन्ने चिज मेरो शरीरमा टिक्नै मान्दैन। उता प्रतीक्षा र किरणलाई यही रक्सीले जोडी बनाइदिएको थियो। कसैलाई ऋणै ऋणमा डुबाइदिन्छ रक्सी, कसैलाई जीवनभर नबिर्सिने गुण लगाइदिन्छ रक्सी। तर जे जस्तो भए पनि अब मलाई बानी परिसक्यो। रक्सी पिउन होइन, रक्सी पिएर भमिट गर्न। भोलिपल्ट सबै फर्कने दिन। टिकटको व्यवस्था भएको थिएन। मैले पनि मधुसूदनसँग कुरा गरेर 2 दिन जति छुट्टी मागेर विराटनगर जाने सोच बनाएको थिएँ। अनि होटलमा खानासाना खाएर अफिस पुगेर आउँछु भनी साथीहरूलाई जानकारी दिएर अफिसतिर लागेँ। म अफिस पुग्दा मधुसूदन आफ्नो क्याबिनमा पुगिसकेका थिए। एक किसिमले उनीसँग कुरा गर्न डर लागिरहेको थियो। मैले धेरै नै बिदा लिइसकेको थिएँ। अझ सायालाई फेरि दिल्लीसम्म छोड्न जाने अर्को 2 दिन बिदामा त माग्नै बाँकी थियो। काम गर्न थालेको भर्खर 2 महिना पनि पुगेको थिएन, तर बिदा वर्षौँदेखि काम गरिरहेका कर्मचारीभन्दा बढी लिइसकेको थिएँ। क्याबिनमा छिर्ना साथ उनलाई पहिला नमस्ते गरेँ। उनले बस्न भनिसकेपछि कुरा नगुमाइकन विराटनगर जानु छ भन्दै बिदाको कुरा गरिहालेँ। कारण भने भनिन। बिदाको कुरा गरिसकेपछि यतिन्जेल खासै मेरो कुरालाई त्यति ध्यान नदिइरहेका उनले एकाएक मेरो अनुहारमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरे। एकछिन त जसङ्ग भए म। उनले भने, साँच्ची तिम्रो बिहा भइरहेछ भन्ने सुनेको थिएँ। रामप्रीतले हल्ला गरेरै छाडेछ, भन्न कर लागिहाल्यो मैले विवाह गरेँ। उनले हाँस्दै भने, ठिक छ जाऊ, बरु अफिसको गाडी काठमाडौँ जाँदैछ, पुरै खाली। एक दिनको मात्र काम हो भने विराटनगरै लैजाऊ। एकै दिनको काम हो सर? ठिक छ, एक दिनको काम हो भने जाऊ, मधुसूदनले भने। भरेको नाइटले हिँड्यो भने भोलि बिहान पुगिहाल्छौ, भोलि दिनभरि ड्राइभरलाई सुत्न दिएर फेरि पर्सि बिहानसम्म उसलाई काठमाडौँ पुग्ने वातावरण मिलाइदिनु। के चाहियो, बिदै देलान् कि नदेलान् भन्दै डराउँदै गएको मान्छे। गाडीकै प्रबन्ध गरिदियो उनले। तर मान्छेको जात सधैँ असन्तोषी, औँला दिँदा डुनुल्लो नियत पनि त्यतिखेरै पलाइहाल्यो। उनको मुडको सम्पूर्ण अध्ययन गरेर होला मलाई पनि थप आँट आएको थियो। त्यसो त उनी रिसाउने वा हाकिमगिरी देखाउने खालका मान्छे थिएनन्, तर पनि हाकिम भनिसकेपछि हुन्छ नि एउटा स्वाभाविक डर, त्यो कहाँ कहाँबाट आइहाल्ने। सायालाई दिल्ली पुर्याउन जाने छुट्टी पनि त्यति बेलै मागिहालेँ। एक किसिमले भनौँ न थोकमै बिदा मागिरहेको थिएँ। उनले मलाई त्यसमा पनि निराश पारेनन्। अर्को दुई दिनको छुट्टीको पनि प्रबन्ध भयो। म राम्रो मुडमा उनको क्याबिनको ढोकाबाट बाहिरिन लागेको बेला मलाई रोकेर उनले भने, तर एउटा शर्तमा राख्छु। एकछिन त आत्तिएँ, तर तुरुन्तै उनले भने, एउटा पार्टी दिनै पर्छ है, यसै हुन्न। किन नहुनु सर, खुसी हुँदै मैले भने, उसलाई दिल्ली पुऱ्याएर आएपछि दिन्छु। मैले सायाको नाउँ लिन चाहिन, सबै कुरा गोप्य नै भइरहेको थियो। अफिसमा किन ज्यादा हल्ला गर्नु भन्ने लाग्यो। अर्को कुरा, व्याकरणमा सजिलै उपलब्ध भएको सर्वनामको प्रयोग यस्तै बेला हुनुपर्छ भन्ने मलाई लाग्यो। के को पुऱ्याएर आएपछि नि? यसपालि मधुसूदनले अलिक ठुलो स्वरमा भने, चिन्जान गराउनु पर्दैन हामीलाई? उनको कुरामा हाकिमत्वभन्दा पनि बढी आत्मीयता ज्यादा थियो। मैले भने, अवश्य सर। बिदा पाइयो, गाडी पाइयो, तर त्यसको मूल्य पनि कति चुकाउनु परेको थियो। मधुसूदनको अन्तिम कुराले भने मलाई अलिकति खिन्न बनायो। यो सब त्यो रामप्रीतको करामत थियो। त्यसलाई भेटौँ न भन्दै थिएँ, तर त्यो मान्छे यस्तो बेला उपलब्ध हुँदैन थियो। अरू बेला सयपल्ट देखिन्थ्यो अफिसमा। चाहिएको बेला चाहिएको चिज सजिलै कहाँ भेटिन्छ र? पाँचैजना विराटनगर जाने भयो। फर्कदा नारायणघाटबाट म सायालाई लिएर धनगढी फर्किने, अनि उनीहरूलाई त्यही गाडीमा काठमाडौँ पठाइदिने प्लान मैले होटल पुग्नु अघि बाटैमा बनाइसकेको थिएँ। सुनेर उनीहरू धेरै नै खुसी भए। होटलबाट चेकआउट हुनु थियो, रिसेप्सनमा गएर हिसाब गर्दै थिएँ। उनीहरू पछाडिपट्टि गाई गाई गुई गुई गर्दै थिए। पैसा नपुगेको खण्डमा सायालाई तिराउने योजना थियो। उसले पनि जाने आउने टिकट बाहेक 20-25 हजार ल्याएकी थिए। नर्वेमा हरेक दुई दुई महिनामा एकपल्ट दिँदो रहेछ स्कलरसिपको पैसा। त्यो दुई महिनामा दिने पैसा पहिलो महिनामै पाएकी रहेछ। मैले पनि पहिलो महिनाको तलब थापिसकेको थिएँ, त्यसैले पैसाको खासै समस्या थिएन। हिसाब निस्केको थियो 14,500, मैले नै तिरेँ। हामीले लिन गाडी अफिसमै आयो। चारैजनालाई पछाडिको सिटमा बसाएर आफू ड्राइभर छेउको सिटमा बसेँ। मन त थियो त्यहाँ अनुलाई बसाउँ, पछाडि हाम्रो दुईजोटा जोडी बसेको भए अलिअलि एडभान्टेज लिन पाउँथेँ। तर यहाँ त्योभन्दा पनि व्यवहारिक हुन जरुरी थियो। उसै पनि पैसाको लोभ गर्ने भएर स्वागत समेत मनाउनु पाइया थिएन। स्वागत मनाउन होटलमा एउटा रुम बढी लिनुपर्थ्यो। त्यहाँमाथि ती साला साथी बनाउँदाहरूले त्यो विषयमा कुरै उठाइदिएनन्। त्यस विषयमा कुरा गर्न मैले पनि सकिनँ। त्यहाँमाथि भर्खरै बनेको नयाँ जोडीका अघितिर हाम्रो जोडी ओझेलमा पर्यो। बेलुकी खाजा खानालाई एकछिन चिसापानीमा गाडी रोक्न लगाएँ। दुई तीनवटा नाइट गाडी पनि रोकेका थिए। चहल पहल तीव्र थियो, माछा खाए सबजनाले। एकछिन कर्णालीको पुलमा बसेर हावा खाइयो। प्रतीक्षाले क्यामेरा पनि निकाली। यिनीहरूलाई फोटो खिच्न पाएपछि मैले मनमा नै भने, हिजो उग्र भएर झगडा गरिरहेका कुकुर बिराला आज पोज पोजका डुएट स्न्याप लिन थाले। हिजो झगडा गरिरहेका मान्छे आज अचानक जोडी बनेकाले कस्तो अड जस्तो लागिरहेको थियो दृश्य, म कल्पनै गर्न सक्दिनँ। मलाई पनि प्रतीक्षालाई जिस्काउन मन लागिरहेको थियो। भने, फेसबुक कति अभागी रहेछ प्रतीक्षा, यस्तो मिहिनेतले खिचेको फोटो आफ्नो भित्तामा राख्न पाउने अवसरबाट चुक्नेछ। हो, न्यू खोजेको, उसले उत्तेजित हुँदै भने, राखिदिएँ भने नि। यसो भनिसकेपछि उसले सायाको मुखमा पुलुक्क हेरी। साया केही बोलिन। भात खाएर हिँडेको केही बेरसम्म त सबैजना दरो गफगाफ गरिरहेका थिए, तर त्यसको एक घन्टा जतिपछि सबैजना भुस भए। अर्को दिनभरिमा विवाद अर्ताको काम जसरी पनि सक्नु थियो। 10 पनि नबज्दै नगरपालिकाको अफिसमा गएर ढुक्यौँ। करिब 11 बजे काम सकियो। केटीको नागरिकता नचाहिने नै रहेछ, अझ साक्षीको कुरा गर्थे, त्यसको पनि कुनै औचित्य नै रहेनछ। विवाद अर्ता गर्नु वास्तवमा ठुलो काम नै रहेनछ। प्रमाणपत्र बोकेर हामी विराटनगरबाट फिर्ता आयौँ। नारायणगढमा आइपुग्दा साँझ झमक्क परिसकेको थियो। उनीहरूको गाडी काठमाडौँ पुग्दा रात पर्ने देखेर ड्राइभरलाई उनीहरूको घर घरमा छाडिदिन भने। नारायणघाटमा छुट्टिने बेला दृश्य निकै हृदय विदारक थियो। हामीलाई शब्दले त्यति साथ दिइरहेको थिएन। सबको आँखा स्पष्ट थिए मुटुभरिको भाव प्रस्तुत गर्नलाई। साया भनिरहेको थिए, लौ त थ्याङ्क्स फर कमिङ। प्रतीक्षा गहभरि आँसु लिएर भनेकी थिए, अब कहिले भेट हुन्छ साया? खोइ, साया पनि आँखाभरि आँसु टिलपिल टिलपिल पार्दै रुन्चे बोलीमा भनिरहेकी थिए, हेरौँ समयले जुराएछ भने चाँडै भेट होला नि। अनुरुमाले मुखै छोपेर रोइरहेकी थिए। किरण पनि मौन थियो। मैले स्थितिलाई अलिक सहज बनाउने हेतुले भने, अब प्रतीक्षा र किरणको बिहामा भेट भइहाल्छ नि। सबैजना गहभरि आँसु भएकै अवस्थामा हाँसे। केटीहरू एक आपसमा अङ्कमाल गर्न लागे। किरण र मैले पनि एकपल्ट अङ्कमाल गऱ्यौँ। चुटिन जति बेर लगायो त्यति नै भावनामा बगिने खतरा थियो। त्यसैले सायालाई तानेर बस नपाइएला फेरि अहिले। उनीहरूको लागि पो अफिसको गाडी छ त भन्दै लगे। उनीहरू गाडीको झ्यालबाट हात हल्लाइरहेका थिए। साया पनि घरिघरि पछाडि फर्केर हेर्थे। आँखा ओसिला थिए उसका। म पनि उकुसमुकुस भएको थिएँ। पोखिन नसकेको मात्र कुनै एकान्त मिले छताछुल्ल भइदिँदो। पटक पटक फोन गरिरहे उनीहरूले हरेक 10-15 मिनटमा। पालै पालो, कहाँनिर पुग्यो, खाना खायो? यसैबीच किरणको एसएमएस आयो, आज त सुहागरात होला नि। साले, बिहाको दिन बाल मतलब नदिएर नाइट बसमा सफर गरिरहेको बेला आज त सुहागरात होला नि भनेर मलाई गिज्याइरहेको थियो। सायालाई त्यो मेसेज देखाएँ। ऊ एकपल्ट हाँसी, अघिदेखि नरमाइलो मानेर गुपचुप बसिरहेको उसलाई यो मेसेजले फ्रेस बनायो क्यार। म पनि कम थिएन, रिप्लाई गरिदिएँ, अब सुहागरात मनाउने पालो त तेरो पो, यी पोला सक्लास् र तैँले। यो मेसेज सायालाई देखाउन मन लागेन, तर उसले थुतेर हेरिहाली अनि पढिसकेपछि हाँस्दै मलाई प्याट्ट पिटेर भनी, पर्भर्ट। यस्तै प्रश्नहरूको साथ उनीहरूको फोन कल आइरह्यो। घरि मेसेज आउँथ्यो, मिस यु बोथ। यस्तो विशुद्ध इमोसनल मेसेज चाहिँ केटीहरूको आउँथ्यो। वास्तवमा हामीले जति उनीहरूलाई त्यस वखत कसले मिस गरेको हुँदो। कति चाँडै बित्छ समय। फेरि दिल्ली जाने बेला आइसकेको थियो। धनगढी आइपुग्दा बिहिबार भइसकेको थियो। शुक्रबार धनगढीबाट नहिँडे शनिबार बेलुकाको फ्लाइट उभ्याउन थिए। त्यसैले उसँग बिताउनलाई एउटा सिङ्गो दिन र रात थियो, तर त्यो पुरा पनि कहाँ थियो र। धेरै दिनदेखि अफिसमा गएल भएको थिएँ, अफिस जानु नै थियो। त्यहाँमाथि मधुसूदनले भनेको पार्टी पनि त्यसै दिन दिनु थियो, नत्र ब्याहीँ अवस्थै थिएन। सायासँग कुरा गरी हेरेँ, ऊ मन्जुर भई त्यही बेलुकी पार्टी दिने विचार गरेँ। अफिसमा गएर सबैलाई निम्ता गरेँ। त्यो पार्टीको सम्पूर्ण खर्च सायालाई नै बिहाउन लगाउँदै थिएँ। हुन त बिहा भइसकेपछि के तेरो के मेरो। बेल्स क्याफेमै सबैलाई बेहुली अफिस सकेपछि बोलाएको थिएँ। बेलुकी पार्टी दिँदैछु भनेपछि 12-9 बज्दै अफिसबाट निस्कने बहाना मिल्यो। कति हजार खर्च हुने थाहा थिएन, तर एक किसिमले लाग्यो त्यो सबै पैसाले म सायासितको आधा दिनको साथ किन्दैछु। कोठामा पुग्दा साया मस्तसित पङ्खाको हावा खाँदै खाटमा पल्टिराखेकी थिए। कतिपछि उसितको एकान्तको साथ थियो त्यो। मेरी श्रीमती भएदेखि उसित पर्याप्त एकान्त बनेको रहेनछ। यतिका दिनमा सधैँ साथीहरूकै हुनमा हामी मिसिएका थियौँ। त्यो अर्कै रमाइलो थियो, तर उसितको साथको मात्र रमाइलोको मजै बेग्लै। कति गरेर भेटिएको साथ थियो यो। म कोठामा पुगेपछि प्रफुल्ल हुँदै जुरुक्क उठी अनि ओठभरि मुस्कान छर्दै भने, अरे कति चाँडै छुट्टी भएको अफिस, भर्खर भर्खर बिहा भएको मान्छेलाई। मैले भने, कतिखेर बुढीको छेउमा पुग्नुहुन्छ अरे। कसले भनेको, उसले आँखा च्यात्दै सोधी। विवाहितहरूको कुरा नि, मैले सहज बारेमा भने। कति बजे बोलायो त स्टाफहरूलाई? अफिसपछि 5:30 अनि उसको प्याखुरामा च्याप्प समातेर आफूतिर ताने। सायाले भने, यस्तो नियत रहेछ र पो चाँडै भागेर आएको। ऊ मभन्दा अलिक पर भागिसकेकी थिए। म आश्चर्य मानेर उसलाई हेरिरहेको थिएँ। कुनै मौखिक प्रश्न नगरी पनि मेरो आँखा यथेष्ट थिए म सायालाई प्रश्न गरिरहेको थिएँ भन्ने बुझ्नलाई। उसले पनि विलम्ब नगरी भन्थे, नहुने भो। तुरुन्तै कुरो बुझिन, के नहुने भो, किन मतलब? असिनाजी बर्सिरहेको मेरा प्रश्नको श्रृङ्खलाको उसले फेरि त्यस्तै नबुझिने उत्तर दिए। भनी, बुझेन यार, म लाटो मान्छे अझै बुझ्न सकिनँ। ट्वाल्ल उसैलाई हेरिरहेको थिएँ। मैले नबुझेको उसले बुझी, भनी, पिरियड भयो क्या? ला खत्तम, मुखबाट 81 फुत्किहाल्यो। अब सुहागरात? के को सुहागरात नि? उसले भने, खास र सुहागरातको टाइममा मतलब गरेनौ? के गर्ने, त्यो बेला के के भयो, के भयो? मैले भने, पहिला चाहिँ सम्झेर बस्ने। उसले भने, उसै पनि पिरियडको बेला कम्ती दुख्दैन। छाडिदेऊ, यति धेरै प्रेम छ कि जीवनभर तिमीसित बिना सेक्स बिताउन तयार छु मलाई भन्न मन थियो, तर परिवेश अलिक भिन्न मुडको थियो। बेलुकी वेल्स क्याफेमा साएर म पहिले पुगेर बसिसकेका थियौँ। उसले त्यस दिन मैले धनगढी बजारमा किनिदिएको निलो अम्ब्रेला कुर्ता सुरुवाल लगाएकी थिए। म पनि अलिक फर्मल ड्रेसमै थिएँ। खास गरी मधुसूदनको उपस्थितिलाई लिएर हामीले आफ्नो पहिरनलाई अलिक ध्यान दिएका थियौँ। आधा घन्टा जति अघि रेस्टुरेन्टमा पुगेर हामी 8 जनाको टेबल तयार पार्न लगायौँ। मधुसूदन, रामप्रीत, उपेन्द्र, सुस्मिता, बलबहादुर र अर्को नेत्र अफिसका भइहाले, बाँकी हामी 2 जना। तर बलबहादुर किन आएनन्? पिउन भएर हाकिमहरूसित बसेर खान अलिक अप्ठ्यारो माने होला भन्ने ठाने अरू स्टाफहरूको तर्क थियो। मलाई पनि त्यस्तै लाग्यो। त्यहाँ आए जति सबैले पिए। सुस्मिताले पनि एक बोतल बियर खाए। ऊ यस्तरी लजाउँथे कि मलाई लागेको थिएन ऊ बियर खान तयार हुनेछ। सुरुमा खाना खान्न पनि भन्दै थिए, सायद लोकाचार थियो, तर मानाचार खाएकी भन्न खोज्या होइन। सायले निकै कर गरेर खुवाएकी हो एक बोतल सकी, तर लजाउन भने एक इन्च पनि छाडेकी होइन। सामान्यमा मधुसूदन भएर होला मलाई त्यहाँ बितेका प्रत्येक पल भारी लागिरहेको थियो। जेबे पनि हाकिम भनेपछि अर्कै माहौल भइहाल्ने। सुस्मिता लजाएको प्रसङ्गलाई लिएर बिचमा एकपल्ट रामप्रीतलाई सोधे, यो सुस्मिता यति धेरै किन लजाउँछ? सोधिसकेपछि पछुतो लागिरह्यो, सोध्न पनि कस्तो मान्छेलाई सोधेछु, भोलि पुरै अफिसमा मैले गरेका प्रश्नबारे हल्ला गरिदेला भन्ने भएले बेकार भनेछु जस्तो लाग्यो। लजाउने बानी त उसको पुरानै हो, तर यो कुरा त हजुरलाई नै ज्यादा थाहा हुनुपर्ने होला नि, होइन र? उसले भन्यो। उसले मुखमा पराग हालेको थिएन, रक्सी जो खाइरहेको थियो, तर पनि उसको बोल्ने शैली उही मुखमा पराग हाल्दाखेरिको भन्दा अलिकति पनि भिन्न थिएन। उसको त्यो प्रश्नले म एकछिन त आश्चर्यचकित नै भएँ। सोधेँ, किन? ल सर पनि, उसले भन्यो, छिमेकी भएर पनि कस्तो थाहा नभएको? उसको कुराबाट थाहा पाइयो सुस्मिता मेरै छिमेकी रहेछ। म बसेको ठिक अगाडिपट्टिको एक तले घर उसैको रहेछ, तर एक महिनामा उसलाई एकपल्ट पनि देखाए मार्दिनँ। तर सुस्मिताले त भन्थे म हजुरलाई देखिरहन्छु। रामप्रीतले मेरो कानैमा आएर साउती जस्तो स्वरमा खुसुक्क भन्यो, मैले नै त्यसो गर्नु भनेको थिएँ। अझ एउटी मामुली रिसेप्सनिस्टको लजाउने बानीका बारेमा एउटा नवविवाहित मान्छेले खुलेआम चर्चा गर्नु ठिक पनि त थिएन, तैपनि आफूलाई थाम्नै सकिनँ। फेरि एक अन्तिम प्रश्न रामप्रीतलाई सोधिहालेँ, यो सबैसँग उत्तिकै लजाउँछे? सबैसँग होइन, ग्लासमा भएको अलिकति रक्सी घुटुक्क पार्थ्यो उसले भन्यो। नयाँ मान्छेसित धेरै लजाउँछे, पछि पछि त्यो पुरानो हुँदै गइसकेपछि त्यस्तो गर्दिन। मधुसूदन उता सायालाई नै अनेक थरी प्रश्न सोधिरहेका थिए, त्यसरी मलाई रामप्रीतसित सुटुक्क बोल्ने फुर्सद भएको। सायासँग बोल्न पुगेपछि मधुसूदनले मेरो र सायाको सम्बन्धको सुरुवात, योजना आदिबारे केही प्रश्न गरे, मेरो घर परिवार, एसएलसी दिएको स्कुल आदिबारे सोधे। यिनै प्रश्न उनले सायालाई पनि गरिसकेका थिए, केही अफिसियल गफ पनि भए। त्यति बेला साया सुस्मितासित बोल्न लागि, सबजना अस्तव्यस्त झैँ आफ्नै धुनमा लाग्न थाले। आठ बजेतिर त्यहाँबाट उठ्यौँ र आफ्नो घर लाग्नका लागि छुट्टियौँ। साया म र सुस्मितासँगै भयौँ। सम्भवतः सुस्मिताले सायालाई यो बताइसकेको हुनुपर्छ कि ऊ हाम्रै छिमेकी हो। बाटोभरि पनि उनीहरू नै बोल्दै हिँडे, उनीहरूको साइडमा म पुरै अपरिचितहरूसित हिँडिरहे चाहिँ भएँ। सुस्मिता लाजको पोका भइहाली, त्यतिन्जेल साया पनि मसित बोल्नु जरुरी ठानेन। हाम्रो घर नै आएपछि सुस्मिताले सायालाई भने, लौ त दिदी गएँ, अनि चोरियाउनाले आफ्नो घर देखाइ र मतिर पनि अलिक छड्के आँखाले हेर्दै सानो कसरी नसुने चाहिँ आवाजमा भने, हवस् सर, गएँ। ऊ मसित यति बोली जस्तो लागेको थिएन, जे होस् बोली, अफिसमा मुस्किलले एक दुईपल्ट मात्र बोलेको होला हामी, त्यो पनि नितान्त अफिसियल कुरा मात्र। यहाँ उसले मलाई हवस् सर गएँ भन्नु पनि ठुलै अनौपचारिक कुरा चाहिँ लाग्यो मलाई, त्यसोभन्दा ऊ अघिपछि भन्दा कम लजाएकी थिए। भोलिपल्ट त्यो दिनलाई म कसरी व्याख्या गरौँ? सायालाई दिल्ली एयरपोर्टमा छोड्न जानु थियो, करिब आठ दिनको उसको बसाइमा ढुक्कले उसित ठिकठाक आँखा जुदाउनसम्म पाइया पनि होइन। प्रेमी प्रेमिकाका लागि योभन्दा विडम्बनाहरू केही होला, अझ हामी त भर्खर विवाहित। उसितको साथ धित मर नपाई टुट्दै थियो, प्यास अझै थियो मनैभरि, तर अब उसको आश गर्नु फजुल थियो। कोठाबाट निस्कने बेला उसको त्यो निलो सुटकेस घिसार्दै म सोच्दै थिएँ, दिल्ली नपुगुन्जेलसम्मको उसितको समय कठाङ्ग्रिदो शिशिरमा एक रातको न्यानो जस्तो थियो, मात्र एक रातको। म त्यो अकल अल्पकालीन न्यानोमा आंशिक लट्ठिएको थिएँ, ज्यादा त त्यो सुखको अन्त्यपछि आउने विकराल स्थितिको कल्पनाले मात्र पनि भयभीत थिएँ। अझ पछिको कल्पनाले गर्दा मैले त्यो न्यानोको महसुस नै ठिकठाक कहाँ गर्न पाएर बितेका आठ दिन मस्तिष्कमा फनफनी घुमिरहेका थिए, यसै सम्झिँदा मात्र पनि मिठो लाग्ने। तर यादहरू भनेका ट्रान्कुलाइजर जस्तै रहेछन्, सम्झिउन्जेल नसा जस्तै, सम्झिन छाडेपछि छटपटी मात्रै। जब जब अगाडि तिर्सिएको सायासितको बिछोड हुने पलको कल्पना हुन्थ्यो, अनि आफ्नो विगतको स्मरण गरिरहेको अवस्थाबाट म भर्खरै दुर्व्यसनको शिकार भएको युवकले लागु औषध नपाउँदाको छटपटी जस्तै स्थितिमा उत्तिन्थेँ। साला सबभन्दा नराम्रो लत यादहरू नै रहेछन्, अनि प्रेमिका ती पनि त लतै हुन्, पाउँदा चरम आनन्द, नपाउँदा छटपटी, बेचैनी, डिप्रेसन आदि आदि। एउटा फरक त छ, कोही लत छाड्नै सक्दैनन्, त्यसरी एउटा व्यसन नपाए अर्को खोज्छन्, कोही त्यही एउटै प्रति यति आसक्त हुन्छन् कि त्यो नपाए जीवन त्याग्छन्, अनि मेरो बेसन कुन कोटीको त्यो सायद समयले बताउला। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचन सँगसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता समरलभको आठौं श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।